दिन भर 26 जुलाई गुरुवार, सभी सुनने वालों को कुलदीप मिश्र का नमस्कार। पाकिस्तान चुनावों में पूर्व क्रिकेटर इमरान खान की पार्टी जीत के करीब।
मैं ये चाहूंगा कि अगर हिंदुस्तान की लीडरशिप तैयार है, हम बिल्कुल तैयार हैं कि हम अपने ताल्लुकात बेहतर करें।
पर नवाज शरीफ की पार्टी ने लगाए पक्षपात पूर्ण चुनावों के आरोप।
ये सरीहन धांधली है और इस धांधली पर मबनी जो नतायज है इसके बेपना नुकसान उसका होगा।
दिल्ली में कथित तौर पर भूख से हुई 3 बच्चियों की मौत, भाजपा ने आपको आड़े हाथों लिया।
फिर भी हम कहते हैं भैया अरविंद केजरीवाल आओ, अपनी आंखों से देखो, अभी तक उनको आना चाहिए था, मैं इंतजार कर रहा हूँ कल से कि पहले वो चले जाए दम में आओ।
लेकिन पहले विश्व समाचार।
बीबीसी समाचार आदर्श राठौर से। पाकिस्तान के पूर्व क्रिकेटर स्टार इमरान खान ने आम चुनावों में जीत का दावा किया है। एक लाइव टीवी संबोधन में उन्होंने कहा कि अल्लाह ने उन्हें राजनीतिक सपने को पूरा करने का मौका दिया है। अभी तक आए नतीजे दिखाते हैं कि इमरान खान प्रधानमंत्री बनने की राह पर हैं। उन्होंने विपक्ष से भी पाकिस्तान के विकास में सहयोग देने की मांग की। हालांकि उनके विरोधियों का कहना है कि चुनाव के नतीजों को इमरान के पक्ष में करने के लिए धांधली हुई है, मगर चुनाव बोर्ड का कहना है कि ऐसा बिल्कुल नहीं हुआ। सीरिया का स्वेदा प्रांत इस्लामिक स्टेट के हमलों में कल 250 लोगों के मारे जाने का शोक मना रहा है। युद्ध शुरू होने से लेकर अब तक इस इलाके में हुई इंसानी जान की यह सबसे बड़ी क्षति है। अब तक सीरिया के द्रूज अल्पसंख्यकों वाला स्वेदा प्रांत बचा हुआ था। ऐसी रिपोर्ट्स हैं कि आईएस के लड़ाके गांव में घुस आए और उन्होंने कई घरों में पूरे के पूरे परिवारों को मार डाला। सीरिया में लोगों में इस बात को लेकर भी नाराजगी है कि सरकार उनकी रक्षा करने में नाकाम रही। सीरिया, इराक और यमन में ईरान के मुख्य सैन्य अधिकारी माने जाने वाले कसेम सोलेमनी ने अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप को चेताया है कि वो ईरान पर हमला ना करें। कुद्स फोर्स के प्रमुख कसेम सोलेमनी ने एक भाषण में सीधे ट्रंप को संबोधित करते हुए कहा, आओ हम तैयार हैं, आप अगर युद्ध शुरू करेंगे तो खत्म हम करेंगे। उनकी ये टिप्पणी उस समय आई है जब पहले से ही ईरान और अमरीका के बीच जुबानी जंग छिड़ी हुई है। कसेम सोलेमनी ने कहा,
نیروهای مسلح ایران نمیخواهد من حریف شما هستم
تمہارا مقابلہ ایرانی سینا سے نہیں مجھ سے ہے قدس فورس تمہاری پرتیدوندوی ہے ایسی کوئی رات نہیں ہوتی جب ہم تمہارے بارے میں سوچے بنا نہیں سوتے میں بتا رہا ہوں مسٹر گیمبلر ٹرمپ ہم تمہارے اتنے قریب ہیں جس کی تمہیں امید بھی نہیں ہوگی یہ تھے ایران کے ایک سینیہ کمانڈر قسیم سلیمانی کے شبد हमास के एक सैन्य खंड का कहना है कि वो इसराइल की तोपों से हमले में बुधवार को 3 लड़ाकों की मौत का बदला लेगा। अल कसाम ब्रिगेड्स ने कहा है कि उसकी सेनाएं अलर्ट पर हैं। फिलहाल गजा बॉर्डर पर शांति बनी हुई है, जहां पर हाल ही में इसराइल ने हमास के 7 ठिकानों को निशाना बनाया था। इसराइल का कहना था कि उसने ये कार्रवाई उसके सैनिकों पर हुई गोलीबारी के जवाब में की थी, जिसमें एक सैनिक घायल हो गया था। हमास और इसराइल ने पिछले शुक्रवार को युद्ध विराम पर सहमति बनाई थी। अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप और यूरोपीय आयोग के अध्यक्ष के बीच कल हुए समझौते का चीन ने स्वागत किया है। चीन के विदेश मंत्रालय के प्रवक्ता गेंग शुआंग ने कहा कि व्यापार में अड़चनें खत्म करने के लिए बनी यह सहमति अंतर्राष्ट्रीय अर्थव्यवस्था के लिए अच्छी खबर है। अगर अमेरिका और यूरोपीय संघ संवाद के माध्यम से अपने व्यापारिक विवादों को सुलझा सकते हैं तो यह न सिर्फ दोनों पक्षों के लिए बल्कि पूरी दुनिया के लिए अच्छी बात है। हमें उम्मीद है कि अमेरिका और यूरोपीय संघ के प्रयासों से बहुपक्षीय व्यापार के नियमों में बराबरी आएगी, जैसे कि भेदभाव को खत्म करने में मदद मिलेगी। ये थे चीन के विदेश मंत्रालय के एक प्रवक्ता के शब्द। आप सुन रहे हैं बीबीसी समाचार। जापान ने उस संप्रदाय के आखिरी 6 सदस्यों को मौत की सजा पर अमल कर दिया है, जिन्हें 20 साल पहले टोक्यो के सबवे में नर्व गैस से हमला करने के लिए मौत की सजा सुनाई गई थी। न्यायमंत्री योको कमिकावा ने कहा कि इस संगठन ने पीड़ितों और घायलों को कितना कष्ट पहुंचाया था उसकी कल्पना नहीं की जा सकती। चीन में एक अदालत ने एक बड़ी पेट्रोलियम कंपनी सिनोपेक के पूर्व प्रमुख को रिश्वत लेने के लिए 16 साल की सजा सुनाई है। सुशुलिन पूर्वी चीन के फुशियान प्रांत के गवर्नर भी रह चुके हैं। राजनीतिक और व्यापारिक लाभ के बदले उन्हें रिश्तेदारों के माध्यम से दिए गए $5 मिलियन लेने का दोषी पाया गया है। एक समय शुलिन को चीन की कम्युनिस्ट पार्टी का उभरता हुआ सितारा माना जा रहा था। चीन में 10 लाख से ज्यादा अधिकारियों को भ्रष्टाचार रोधी अभियान में सजा सुनाई जा चुकी है। आलोचकों का कहना है कि इस अभियान के नाम पर राष्ट्रपति शी जिनपिंग के राजनीतिक प्रतिद्वंदियों को निशाना बनाया जा रहा है। बीबीसी समाचार।
आप सुन रहे हैं बीबीसी हिंदी की दिन की दूसरी सभा। दिन भर रेडियो के साथ साथ bbchindi.com मोबाइल एप्लीकेशन और फेसबुक पर भी लाइव, और मैं हूं कुलदीप मिश्र। 1992 में क्रिकेट विश्व कप जीतने वाले पाकिस्तानी टीम के कप्तान इमरान खान पाकिस्तान के अगले प्रधानमंत्री की दौड़ में सबसे आगे हैं। उनकी पार्टी तहरीक इंसाफ यानी पीटीआई पाकिस्तान के आम चुनावों में सबसे बड़ी पार्टी बनकर उभरी है। वहीं नवाज शरीफ की पार्टी पीएमएलएन दूसरे और बिलावल भुट्टो जरदारी की पार्टी पीपीपी तीसरे नंबर पर चल रही है। कल पाकिस्तान में मतदान हुए थे और आज सुबह 4 बजे पहला नतीजा घोषित किया गया। पाकिस्तानी अखबार द नेशन ने इमरान खान की तस्वीर लगाते हुए शीर्षक दिया है मैन ऑफ द मैच। पहले पाकिस्तान से इन नतीजों के बाद की कुछ आवाजें सुनिए।
जो माजी में होता रहा है ना, ठप्पा माफिया वाफिया, अब सब खत्म हो चुका है। अब जो ड्रामा इनका है पूरे कराची में खत्म है। अब पीटीआई बनने जा रही है। ये जो आप देख रहे हैं ये सारे ये इनको सिर्फ कम्युनिटी ने वोट दिया है।
जो भी आएगी हुकूमत वो अच्छा ही करेगी हमारे लिए। हमें बस पानी, गैस और बिजली और गलियां वाली हैं, कोई मसलों में उलझा दी है। इसके बगैर भी दूसरे मसले भी हैं, वो भी हल करें इंशाल्लाह। हमारे हमें नौकरियां वगैरह नहीं चाहिए, सेहत है, स्कूल हैं, ये हमारी अच्छी कर दें तो हमें और कुछ भी नहीं चाहिए।
इन नतीजों में इमरान खान के लिए जश्न के साथ कुछ गंभीर आरोप भी नत्थी हैं। उनके मुख्य प्रतिद्वंदी नवाज शरीफ के भाई शहबाज शरीफ ने इन नतीजों को खारिज किया है और कहा है कि बड़े पैमाने पर चुनावों में फर्जीवाड़ा हुआ है। जीत की ओर बढ़ रहे इमरान खान ने चुनाव बाद के अपने पहले संबोधन में भारत के साथ अच्छे रिश्तों का इरादा तो जताया, पर यह भी कहा कि भारतीय मीडिया उन्हें विलेन के तौर पर पेश करता रहा है। सुनिए बीबीसी संवाददाता मोहम्मद शाहिद की रिपोर्ट।
आज अल्लाह ने उस मुकाम पर मुझे पहुँचाया है कि एक मौका मुझे दिया है कि मैं वो जो मेरी ख्वाब थी, एक पाकिस्तान की ख्वाब लेके चला था, मुझे अल्लाह ने मौका दिया है कि मैं उस ख्वाब को पूरा कर सकूं।
ये है पाकिस्तान तहरीक इंसाफ के चेयरमैन इमरान खान, जिनकी पार्टी पाकिस्तान के आम चुनावों में सबसे बड़े दल के रूप में उभरी है। कभी गेंद और बल्ले से विरोधी टीम को छकाने वाले इमरान खान ने आज प्रेस कॉन्फ्रेंस में एक नए पाकिस्तान को बनाने का वादा किया।
मेरी जो इंस्पिरेशन थी वो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो मदीना की रियासत बनाई, उस रियासत के अंदर जिस तरह का इंसानियत का निज़ाम आया, पहली दफ़ा एक रियासत ने बेवाओं की, मजदूरों की, यतीमों की, एक ये भी स्टेज आई कि खलीफा वक्त ने कहा कि अगर कुत्ता भी मेरी रियासत के अंदर भूखा मरे तो मैं ज़िम्मेदार हूँगा। मेरी इंस्पिरेशन ये है कि पाकिस्तान उस तरह का एक इंसानियत का निज़ाम बने जिधर हम अपने कमज़ोर तबके की ज़िम्मेदारी लें।
इसके अलावा इमरान खान विदेश नीति पर भी बोले। उन्होंने चीन, अफगानिस्तान, ईरान, सऊदी अरब का जिक्र करते हुए अंत में भारत का जिक्र किया। उन्होंने कहा कि अगर भारत के नेता बातचीत के लिए तैयार हैं तो वो भी तैयार हैं।
मैं ये चाहूंगा कि अगर हिंदुस्तान की लीडरशिप तैयार है, हम बिल्कुल तैयार हैं कि हम अपने ताल्लुकात बेहतर करें। आप एक कदम हमारी तरफ आएंगे, हम 2 कदम आपकी तरफ जाएंगे, लेकिन आगे भी तो बढ़े। अभी तक तो एक वन साइडेड किस्म की रिलेशनशिप है कि ब्लेम किया जा रहा है पाकिस्तान को। दुनिया में कहीं दहशतगर्दी हो तो पाकिस्तान को ब्लेम किया जाता है। तो मैं ये चाहूँगा कि ये दोनों, ये सब कॉन्टिनेंट के लिए सबसे ज़रूरी चीज़ है कि हमारे मुल्कों के अंदर दोस्ती हो।
पाकिस्तान में कल केंद्रीय और प्रांतीय असेंबली के मतदान हुए, जिसके समाप्त होने के तकरीबन 10 घंटों के बाद पहला नतीजा घोषित किया गया। कल शाम को 6 बजे मतदान समाप्त हो गया था, जिसके बाद मतगणना शुरू होनी थी। मतगणना में देरी के लिए चुनाव आयोग ने तकनीकी खराबी को कारण बताया था। इमरान खान की पार्टी से पिछड़ने वाली पीएमएलएन ने चुनाव में धांधली का आरोप लगाया है। शहबाज शरीफ ने प्रेस कॉन्फ्रेंस करके कहा कि इन चुनाव परिणामों से पाकिस्तान 30 साल पीछे चला गया है।
ये सरीहन धांधली है और इस धांधली पर मबनी जो नतायज हैं इसके बेपना नुकसान पूछ का होगा। हम इसको एक्सेप्ट नहीं करते, हम इसको रिजेक्ट करते हैं। इलेक्शन कमीशन इस मामले में मुकम्मल तौर पर नाकाम हो चुका है।
पीएमएलएन के अलावा पाकिस्तान पीपल्स पार्टी ने भी चुनाव परिणामों पर सवाल उठाए हैं। उनका कहना है कि कथित रूप से सेना पीटीआई का समर्थन कर रही है। हालांकि समाजवादी पार्टी मजदूर किसान के सेक्रेटरी जनरल तैमूर रहमान कहते हैं कि इमरान खान ने ताकतवर संस्थाओं के हितों के साथ खुद को जोड़ा है।
The narrative that Imran Khan has been supporting is one that aligns with the narrative that the military itself
इमरान खान जिस विचार का समर्थन कर रहे हैं वो विचार सेना और प्रतिष्ठान के विचार से जुड़ता है। दूसरा ये कि उन्होंने अपनी पार्टी को दक्षिणपंथी राजनीतिक संगठनों से जोड़ा और तीसरा वो उन लोगों को अपनी पार्टी में लेकर आए जो जीत सकते थे, जो बड़े जमींदार या बड़े सत्ताधारी वर्गों से थे। तो इस मेल से मुझे लगता है कि वो राजनीतिक बाजार में जगह बना पाए और जीत की ओर गए। ये थे मजदूर किसान पार्टी के सेक्रेटरी जनरल तैमूर रहमान के शब्द। इन सब के बावजूद आज शाम को प्रेस कॉन्फ्रेंस करने वाले इमरान खान ने धांधली के आरोपों पर भी जवाब दिया। उन्होंने कहा कि वो हर जांच के लिए तैयार हैं और मदद के लिए भी तैयार हैं। हालांकि इन सब के बावजूद ये देखना बड़ा दिलचस्प होगा कि सबसे बड़े दल के रूप में उभरी उनकी पार्टी नेशनल असेंबली में बहुमत के कितने करीब पहुंचेगी।
अब सीधे पाकिस्तान चलते हैं जहां से वरिष्ठ पत्रकार मारियाना बाबर हमारे कार्यक्रम में लाइव शामिल हो रही हैं। मारियाना जी, बहुत बहुत स्वागत है आपका बीबीसी हिंदी रेडियो पर। पहली चीज़ यही कि हमने अभी इमरान खान का भाषण, उनकी तकरीर सुनी। हमने देखा था कि जब वो वोट डालकर आए थे तो उन्होंने कहा था कि नवाज शरीफ भारतीय मीडिया के प्रिय हैं, नरेंद्र मोदी के प्रिय हैं। आज वो मीडिया के सामने आए तो कहा कि भारत के मीडिया ने उन्हें अब तक विलेन के तौर पर पेश किया है। तो भारत के नज़रिए से इमरान खान के इस भाषण पर आपकी पहली प्रतिक्रिया क्या है?
देखिए, अगर इंडियन मीडिया है वो इंडिपेंडेंट मीडिया है, एक कलरफुल मीडिया है, वो तो जिनका कलरफुल पास्ट इसका रहा है, शादियां की हैं, रेहम खान ने किताब लिखी है, वो तो वो नैरेटिव लेगा। मगर क्योंकि ये एक फ्यूचर प्राइम मिनिस्टर हैं, इनको ऐसी छोटी छोटी बातों पर इतना कमेंट नहीं करना चाहिए। इनको ठोस ये बताना चाहिए जो उन्होंने बताया कि मैं हाथ आगे करता हूँ हिंदुस्तान की तरफ और बातचीत होनी चाहिए, मेज पर बैठना चाहिए। ये भी बहुत बड़ी बात है क्योंकि देखिए, जब ये ऑपोजिशन में होते हैं ना, इनके ऊपर कोई रिस्पॉन्सिबिलिटी तो होती नहीं है। जो मर्जी कह दिया, रेटरिक कह दिया, लोगों को खुश करने के लिए असेंबली में स्पीच कर दिया। मगर आप जब प्राइम मिनिस्टर ऑफिस जाते हैं, प्राइम मिनिस्टर हाउस जाते हैं, तो आपका जो मिजाज है वो एक नेशनल लीडर का होता है। नाउ ही इज द प्राइम मिनिस्टर ऑफ पाकिस्तान, ही इज नॉट ओनली द पीटीआई चेयरमैन। तो नेचुरली फिर व्यूज चेंज होते हैं। ये सारी बातें जो उन्होंने की है ये इनके मैनिफेस्टो में थी और ये वेल रिहर्स स्पीच थी इनकी, कि इन्होंने किसी को नाराज नहीं किया, चीन को भी नहीं, अमेरिका को भी नहीं और भारत को भी नहीं। मगर भारत को इतना हाईलाइट करना, मैंने अभी डॉक्टर शिरीन मजारी से बात की जो टिप्ड है एज द फ्यूचर फॉरेन मिनिस्टर, और उन्होंने मुझे ये कहा कि इसका मतलब ये भी है कि हम कश्मीर पे भी बात करेंगे एज इक्वल पार्टनर्स। तो ये मेरे ख्याल में प्राइम मिनिस्टर मोदी के लिए बड़ा अच्छा चांस है, एक फ्रेश बिगिनिंग है। लेट बाइगॉन बी बाइगॉन्स, यादव का केस चल रहा है, चलने दे, मगर कम से कम बात करे, एक स्ट्रक्चर डायलॉग करे जिससे बात और आगे जाएगी। जो अभी जो हमारा डीप फ्रीज में चले गए हैं बायलैटरल रिलेशंस, वो तो किसी को किसी की बेहतरी की तरफ नहीं जा रहे।
जी जी मारियाना जी, आप बनी रहिए, आपके पास फिर लौटेंगे। पाकिस्तान में एक साथ नेशनल असेंबली यानी संसद और सूबाई यानी प्रांतीय सरकारों के लिए चुनाव हुए हैं। ज़्यादा जानकारी के लिए मैंने आपसे थोड़ी देर पहले इस्लामाबाद में मौजूद हमारे सहयोगी हारून रशीद से बात की।
देखें, जो इलेक्शन कमीशन बाज़ाब्ता तौर पर अनऑफिशियल रिजल्ट्स और जो अनकाउंटेड अभी फुली वो नहीं है वो रिलीज कर रहा है, वो अभी सिर्फ 60 के लगभग नतायज आए हैं 270 में से। लेकिन जो प्रोजेक्शंस दिखाई दे रही हैं उसमें लग रहा है कि इमरान खान की जो तहरीक इंसाफ दल है वो सिंगल लार्जेस्ट पार्टी बन जाएगी पार्लियामेंट में, कोई तकरीबन 120 के लगभग वो सीटें ले लेंगे। तो एक गवर्नमेंट बनाने के लिए उनको यकीनन अलायंस की ज़रूरत होगी, एलायंस की ज़रूरत होगी, और उसमें छोटे दल जो हैं और छोटी पार्टियां हैं, फिर इंडिपेंडेंट्स हैं, तो उनको मिला के लगता यही है कि वो कंफर्टेबली बना देंगे। उन्होंने जो अभी तकरीर भी की है उसमें भी उन्होंने किसी गवर्नमेंट मेकिंग में किसी मसले का जिक्र नहीं किया, तो इससे लगता यही है कि वो काफ़ी कॉन्फिडेंट हैं कि गवर्नमेंट वो आराम से बना लेंगे।
वहाँ जो सियासी नज़रिए से बड़ा अहम माना जाता है पंजाब सूबा, वहाँ कहते हैं कि नवाज शरीफ की पार्टी PMLN बड़ी मजबूत रही है। इस बार लाहौर में क्या हुआ और वो किस लिए इतना अहम था, एक बार हमें लाहौर के बारे में भी, वहाँ के सियासी अहमियत के बारे में भी थोड़ी बताएं।
जी, जो मुस्लिम लीग नून है उनका हमेशा गढ़ रहा है, बड़े भाई अगर प्रधानमंत्री थे पूरे देश के तो छोटे भाई शहबाज शरीफ जो हैं वो पंजाब प्रांत की के पास कमान थी, और पिछले 10 साल से मुस्लिम लीग नून जो है वो پنجاب کی حکمرانی کر رہی تھی، اس کا نظام چلا رہی تھی، اور پنجاب کو ہی انہوں نے سارا فوکس کیا ہوا تھا، اپنا جو بھی ڈیولپمنٹ ایجنڈا تھا یا دوسری چیزیں تھیں، تو اس کے لیے وہ سمجھ رہے تھے کہ وہ اسٹرانگ ہولڈ ہے اور اسے کوئی نہیں توڑ پائے گا. لیکن لگتا یہ ہے کہ جب سے یہ پیناما کا پاکستان میں ایشو اٹھا اور جو کرپشن کی بات ہوئی اور پھر نواز شریف کو یہ کے بعد دیگر سزائیں ہوئیں، تو اس سے وہ ڈینٹ ضرور پڑا ہے. اگرچہ کوئی زیادہ اتنا زیادہ نہیں ہے، ابھی بھی کافی مضبوط پوزیشن ہے. دونوں مسلم لیگ نون کی سیٹیں جو پروجیکشنز دکھا رہی ہیں، اس میں نون کی اور تحریک انصاف کی برابر برابر سیٹیں چل رہی ہیں. تو وہاں پر بھی حالانکہ پی ٹی آئی نے کہا ہے ہم ہی حکومت بنائیں گے، لیکن حکومت کافی ٹیبل ہوگی یا نہیں ہوگی، اس پہ کافی سوال اٹھائے جا رہے ہیں کہ اس طرح کی پوزیشن میں جب مسلم لیگ نون وہاں پہ ایک بہت بڑی پارٹی ہوگی، تو ایک پرانت کو چلانا کتنا پی ٹی آئی کے لیے آسان ہوگا، یہ سب سے بڑا سوال ہوگا.
جی، اور ایک بار اگر آپ سنکشیپ میں ہمیں یہ بتا دیں کہ باقی پرانتوں کے چناؤں میں کیا ہوا، جو پروونسز کے باقی چناؤ تھے ان میں کون کون سی پارٹی آ گئے.
دیکھیں، جو خیبر پختونخوا پرانت ہے وہاں پر پچھلے 5 سال پی ٹی آئی کی ہی سرکار رہی ہے، اور لگتا ہے کہ لوگوں نے کی جو پرفارمنس ہے اسے ایکسیپٹ کیا ہے، تو وہاں پر انہیں لارجر مینڈیٹ ملا ہے. پچھلی جو 2013 کے چناؤ تھے ان سے زیادہ سیٹیں انہوں نے وہاں پر جیتی ہیں، اور وہاں ان کی ہی حکومت اب لگتا ہے بنے گی. جہاں تک سندھ پرانت کی بات ہے تو وہاں پر پیپلز پارٹی لارجسٹ پارٹی بن کر سامنے آ رہی ہے ابھی بھی، لیکن وہاں پر پی ٹی آئی نے پہلی دفعہ کافی سیٹیں لی ہیں جو کہ انیوژل ہے، تو وہاں پر وہ اپوزیشن کے رول میں دکھائی دے رہے ہیں کہ سندھ پرانت میں وہ اپوزیشن میں ہوں گے. بلوچستان میں پی ٹی آئی کی کوئی خاص کارکردگی نہیں رہی اور لگتا ہے کہ کوئی فوکس بھی نہیں تھا، تو وہاں پر جو بی این پی مینگل جو بلوچ نیشنلسٹ ہیں وہ اس وقت لیڈ میں ہیں، تو وہاں پر ہمیشہ الائنس کی حکومت ہی بنی ہے.
اسلام آباد سے ہارون رشید کو سن رہے تھے آپ. پاکستان چناؤں میں دیر رات ووٹوں کی گنتی شروع ہونے کے ساتھ ہی پی ٹی آئی سمرتھکوں نے لاہور کی سڑکوں پر جشن منانا شروع کر دیا. اس پر نظر رکھی بی بی سی سمواددتا شومائلا زافری نے، ان کی یہ رپورٹ سنیے.
ایک لمبے دن کے بعد پاکستان کی جنتا رات دیر تک چناؤ کے نتیجے کے لیے بے قرار رہی، لیکن ابھی سرکاری طور پر نتیجے کا اعلان بھی نہیں ہوا تھا کہ عمران خان کے سمرتھکوں نے جیت کا جشن منانا شروع کر دیا. صبح 4 بجے پاکستان کے الیکشن کمیشن نے پہلے چناؤ نتیجے کا اعلان کیا. الیکشن کمیشن کا کہنا تھا کہ نتیجے کے اعلان میں ڈیلے نئے تکنیکی نظام کی وجہ سے ہوا. ہیرا پھیری کے الزام میں کوئی حقیقت نہیں. کل الیکشن کی گہما گہمی کے بعد آج پاکستان کے شہر قدرے سنسان ہیں. سڑکوں سے راجنیتی پارٹیوں کے بینر جو ہیں وہ اتارے جا رہے ہیں. لوگ زیادہ تر گھروں پہ ہیں کیونکہ وہ رات دیر گئے تک ٹیلی ویژن اسکرینس پر الیکشن کے رزلٹ کو مانیٹر کرتے رہے ہیں، اور اب جبکہ چناؤ کا مرحلہ ختم ہے تو سیاسی جوڑ توڑ شروع ہو چکا ہے. راجنیتی پہ نظر رکھنے والے اینالسٹ مبشر بخاری کہتے ہیں کہ عمران خان کے پاس ایبسلوٹ میجورٹی نہیں ہے، انہیں کسی نہ کسی کے ساتھ تو گٹھ جوڑ کرنا ہی پڑے گا.
عمران خان کا یہ کہنا تھا کہ میں کسی بھی کوالیشن میں بیٹھنے سے، پیپلز پارٹی اور پی ایم ایل این کے ساتھ بیٹھنے سے بہتر ہے کہ میں اپوزیشن میں بیٹھ جاؤں، لیکن بدقسمتی سے جو الیکشن ریزلٹس ہیں انہیں ایک ایسے دوراہ پہ لے آئے ہیں جہاں ان کے پاس آپشنز بہت لمیٹڈ ہیں.
سیاسی جوڑ توڑ ایک طرف، پاکستان میں تو جنتا کو ایک ہی بات کی چنتا ہے کہ ان کے مسئلے کب اور کیسے حل ہوں گے.
سڑکیں وغیرہ بنانے پر توجہ دینے کے بجائے تعلیم، صحت، روزگار، اس پہ زیادہ توجہ دیں.
بس ہر سسٹم کرپشن سے پاک ہونا چاہیے، پھر ہی ہمارا سسٹم آگے ہمارا ملک ترقی کر سکتا ہے جو کہ بالکل ابھی زیرو پر ہے.
پاکستان کے جو فارن ریزروز ہیں وہ کافی تیزی سے ڈپلیٹ کر رہے ہیں. معاشی جو مسئلے ہیں ان کے اوپر حکومت کو بہت جلدی ایکٹ کرنا پڑے گا. آئی ایم ایف سے اگر قرضہ لینا ہے تو اس کے لیے بہت جلدی پروگرامنگ کرنی پڑے گی.
پاکستان کے چناؤ پرچار کے دوران قریب 200 لوگوں کی جان گئی. اس ملک نے ایک قیمت ادا کی ہے لوک تانترکتا کے لیے، اور ایک ایسے نظام کو آگے بڑھانے کے لیے جس پر خوف کے سائے ہمیشہ لہراتے رہتے ہیں. شمائلہ جعفری، بی بی سی نیوز، لاہور، پاکستان.
پاکستان کے سندھ پرانت میں نتیجے کیسے رہے یہ جاننے کے لیے اب سے تھوڑی دیر پہلے میں نے بات کی کراچی میں موجود بی بی سی اردو سیوا کے سہیوگی ریاض سوہیل سے.
دیکھیے، اگر پاکستان کی جو ٹریڈیشنل پالیٹکس دیکھی جائے تو ہمیشہ یا تو پرائم منسٹر پنجاب سے ہوتا ہے یا تو سندھ سے ہے. پہلی مرتبہ ہے کہ جو پاور کاریڈور ہے وہ کے پی میں اور پنجاب میں اسٹیبلش ہوا ہے، دونوں طرف سے جو سیٹیں آئی ہیں، تو اس میں سندھ جو ہے وہ مائنس ہو گیا اور اس طرف اپوزیشن کی طرف جا رہا ہے. ایک تو یہ فرق آیا ہے موجودہ پالیٹکس میں. دوسرا سندھ کی کوئی نیشنل اسمبلی کی جو نشستیں ہیں وہ جنرل جو نشستیں ہیں وہ کوئی 61 ہیں, جس میں 14 کے خلاف جو وومین کی ہوتی ہیں ملا جلا کر جو ہے 75 ہوتی ہیں. اس میں جو پاکستان پیپلز پارٹی اس وقت تک کوئی 40 کے قریب نشستیں لے رہی ہے. اور دوسرا سب سے اہم جو اس کا نتائج ہے وہ کراچی میں ہے, جہاں پر جو ایم کیو ایم ہے وہ 30 سالوں سے یہاں پر ایک اسٹرانگ پارٹی کے طور پر موجود تھی, اس کا ہولڈ تھا. تو اس مرتبہ جو تحریک انصاف ہے اس نے کوئی 15 کے قریب اس وقت نشستیں لی ہیں اور وہ فرسٹ پوزیشن پہ چلی گئی ہے ٹوٹل 23 سیٹوں میں سے, جبکہ ایم کیو ایم جو ہے وہ 6 نشستوں پر ہیں. اس طریقے سے پی 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 کی 3 نشستیں ہیں. تو جو کراچی کا جو پولیٹیکل موڈ ہے وہ بالکل اس مرتبہ ڈفرنٹ دکھائی دیتا ہے.
جی موڈ ڈفرنٹ تو ہے, موڈ الگ تو ہے آپ یہ بتا رہے ہیں, لیکن اس کی وجہ کیا کیا ہو سکتی ہیں اس بار؟
ایک تو ایم کیو ایم جو متحدہ کمیونٹ ہے اس کا اپنا اندرونی جو انتشار تھا, اس کی جو گروپ بندی تھی اس کی وجہ سے جو اردو اسپیکنگ ووٹر ہے وہ کافی بدزن تھا, دور تھا. دوسرا ایک نئی پارٹی لانچ ہوئی تھی ٹی ایل پی طریقے لبیک پاکستان کے نام سے, جو کراچی کا جو لوور کلاس کا شہری ہے اس نے پریفر کیا ہے لبیک کے ووٹ کو, جس وجہ سے ایم کیو ایم کے ووٹ میں ڈینٹ آیا, جبکہ جو مڈل کلاس کا شہری تھا اس نے تحریک انصاف کو ووٹ دیا. اس طریقے سے جو تحریک لبیک نے جو ڈینٹ دیا اس سے ایم کیو ایم کا ووٹ ریشو اور کم ہو گیا اور نتیجے میں تحریک انصاف کو کامیابی ملی.
یہ تھے ریاض سہیل. ایک بار پھر چلتے ہیں پاکستان, جہاں سے ورشٹھ پترکار ماریانا بابر کارکرم میں شامل ہو رہی ہیں. ماریانا جی, عمران خان اپنے بھاشن میں بڑی سوشلسٹ قسم کی باتیں کرتے ہوئے بھی دکھے کہ میں پرائم منسٹر ہاؤس میں نہیں رہوں گا. کیا مجبوری ہے پی ٹی آئی کی یا ان کی راجنیتی کیا ہے کہ وہ ایسی لیفٹ ونگ سریخی باتیں کرنی پڑ رہی ہیں انہیں؟
نہیں جی, ایک یہ آپ کو یقین کرنا پڑے گا کہ جو مسٹر عمران خان ہیں یہ ہے ایک صوفی قسم کا بندہ. نہ وہ کوئی پیسوں پہ اتنا خرچہ کرتا ہے, نہ کوئی کپڑے کے اوپر کوئی خرچہ کرتا ہے. ایک عجیب قسم کی بڑی سمپل لائف وہ گزارتا ہے. اس نے بچپن میں بھی یہ دیکھا, جب وہ انگلینڈ میں تھا وہ بھی اس نے وہاں دیکھا, اور ابھی اس کے گھر ہم جب جائیں گے دیکھتے ہیں وہ آپ کو ایک چائے کی پیالی اور ایک بسکٹ پلا لے گا. اب باقی دیکھیں ہمارے پنجاب کے سیاستدان ہیں, پوری پوری دیگیں لگا لیتے ہیں, پورا میز فل ہو جاتا ہے. سو ہی از اے ویری ویری ٹائٹ فسٹڈ پرسن, اور وہ حیران ہوتا ہے کہ ہمارے یہاں یہ بڑی بڑی گاڑیاں, بڑے بڑے بنگلے. تو وہ تو ایک طرف آپ کہہ سکتے ہیں کہ میں اس کو لیفٹسٹ بھی نہیں کروں گی. آئی ول جسٹ سے فیسنگ دا اکنامک ریئلٹیز آف پاکستان, وی کی ناٹ افورڈ مینشنز اینڈ وی آئی پی موومنٹس اور بڑے بڑے لیموزین. مگر جب ان کو انٹیلیجنس رپورٹس آئیں گی اور ان کو وہ دکھائیں گے کہ بھائی آپ جہاں رہ رہے ہیں یہاں تو ہم آپ کو سیکیورٹی پرووائڈ نہیں کر سکتے ہیں, کیونکہ جی ایک پرائم منسٹر ہاؤس میں, پرائم منسٹر آفس میں ٹریڈیشنلی ایک سیکیورٹی کا سیٹ اپ ہے جہاں پرائم منسٹر اور اس کی کیبنٹ سیف ہوتی ہے. تو ابھی دیکھتے ہیں لڑائی جھگڑے.
ماریانا جی میں آپ کو روک رہا ہوں, سمے ہمارے پاس کم ہے. ایک سوال میرا اور تھا کہ جنہیں اتیوادی پارٹی کہا جاتا ہے یعنی ایکسٹریمسٹ پارٹیاں کہا جاتا ہے, ان کا پردرشن ان چناؤں میں بے حد خراب رہا. حافظ سعید جنہیں بھارت 2008 کے ممبئی حملوں کے لیے ذمہ دار مانتا ہے, ان کے بیٹے طلحہ سعید چناؤ لڑ رہے تھے, یہ لوگ کیوں ناکام رہے؟ یہ لوگ, انہیں جو لوگ ووٹ دے سکتے تھے وہ کسے دے آئے؟
دیکھیں آپ پھر ہماری تاریخ کو آپ دیکھ لیں, پاکستان کی جو ہماری چھوٹی موٹی الیکشنز کی تاریخ دیکھ لیں, ہمارے پارلیمنٹ میں دیکھ لیں, آپ کو آج تک کوئی مولوی نظر آیا ہمارے پارلیمنٹ میں؟ کبھی بھی نہیں. اور جو آئے ہیں وہ پولیٹیکل اور کانسٹیٹیوشنل پروسیس سے آئے ہیں, جیسے جماعت اسلامی. ان ایکسٹریمسٹ یہ اپنے سڑک پہ لوگوں کو ڈراتے ہیں, مرواتے ہیں,
جی
ایک اور بات ہے, مگر جب ایک باشعور پاکستانی جا کے ووٹ دیتا ہے اس کو پتا ہے کہ میں اندر کس کو لایا ہوں. مگر ضروری تو یہ بات ہے کہ عمران خان نے اپنے ساتھ ایسے دہشت گرد کو اکٹھا کیا ہوا ہے جو یو این کی طرف سے بھی وہ بینڈ ہے. تو یہ کیا کوشچن مارک ہوگا؟ آپ جب ایف اے ٹی ایف کے پاس جائیں گے وہ تو آپ کو گرے لسٹ کے کیا بلیک لسٹ پہ آپ ڈال دیں گے. تو یہ جو ایک فلیکسیبلٹی عمران خان کی ہے, ویری سافٹ آن دا طالبان, یہ بہت بڑا سوالیہ نشان ہے, اور اس کو ہم بڑے غور سے بھی دیکھیں گے.
جی بہت بہت شکریہ ماریانا بابر جی ہمارے ساتھ کارکرم میں شامل ہونے کے لیے. اور اب چلتے ہیں سیدھے پیشاور, خیبر پختونخوا کی راجدھانی پیشاور, جہاں سے کارکرم میں جڑے ہیں بی بی سی اردو سنواداتا عزیز اللہ خان. جی بتائیں, خیبر پختونخوا کی سیاسی اہمیت ہمارے شروتاؤں کو سمجھائیں, اور وہاں کیا رخ رہا, ووٹ کس طرف گئے؟
خیبر پختونخوا ایک ایسا علاقہ ہے جنہیں بہت باشعور لوگوں کا بھی صوبہ کہا جاتا ہے, اور اس کی وجہ یہ ہے کہ یہاں پر جب کوئی ایک سیاسی جماعت ایک مرتبہ منتخب ہوتی ہے اور وہ کوئی کام نہیں کر پاتی تو انہیں دوسرا موقع کبھی نہیں دیا جاتا. اب پاکستان تحریک انصاف کو یہ پہلی مرتبہ ہے کہ ایک تو دوسرا موقع بھی دیا گیا ہے اور اس کے علاوہ ان کو زیادہ اکثریت یعنی میجورٹی میں لائے گئے ہیں کہ وہ اکیلے ہی یہاں پر حکومت سازی کر سکتے ہیں. اب ذمہ داری آ جائے گی تحریک انصاف کے کندھوں پہ اوپر, عمران خان کے اوپر اور اس کی کابینہ کے اوپر اور اس کے جو یہاں پہ منتخب ہوئے ہیں کہ وہ کس قدر اپنی یہاں پر اس خیبر پختونخوا میں وہ حاصل کر سکتے ہیں, اپنی کامیابی دکھا سکتے ہیں. کیونکہ یہاں پر جو پانچ سال پہلے انہوں نے گزارے اس پہ تنقید بھی ہوئی کچھ منصوبوں کے اوپر, لیکن یہ ہے کہ اس کے باوجود بھی لوگوں نے انہیں دوسرا موقع دیا. اس کے علاوہ جو یہاں پر دینی جماعتیں تھیں, مذہبی جماعتوں نے اتحاد بنایا ہوا تھا, وہ ان کا یہ ارادہ تھا کہ شاید وہ یہاں پر ایک مرتبہ پھر حکومت بنا لیں گے, لیکن وہ بھی ناکام رہے, وہ کچھ زیادہ کارکردگی نہیں دکھا پائے. اس کے علاوہ جو عوامی نیشنل پارٹی ہے, اس جو قوم پرست پشتون قوم پرست جماعت کے طور پہ جانی جاتی ہے, ان کی بھی کارکردگی یہاں پر نہ ہونے کے برابر رہی. پیپلز پارٹی اور مسلم لیگ نون بھی یہاں پر کوئی خاطر خواہ کامیابی حاصل نہیں کر پائے.
جی بہت شکریہ عزیز اللہ خان, پشاور سے ہمارے ساتھ جڑے تھے.
سنسنی نہیں وشوسنیتا کا دم,
بی بی سی ہندی.
کارکرم میں اب آگے بڑھتے ہیں. منگلوار کو پوروی دلی کے منڈاولی میں ایک غریب رکشے والے کی 3 بچیوں کی موت ہو گئی. پوسٹ مارٹم رپورٹ میں پایا گیا کہ بچیوں کے پیٹ میں ان کا ایک بھی دانہ نہیں تھا. اس معاملے میں اب تک راجنیتک پارٹیوں نے ایک دوسرے پر دوشاروپن بھی شروع کر دیا ہے. دلی سے بھومیکا رائے کی رپورٹ.
پوروی دلی کے منڈاولی میں ایک غریب رکشے والے کی 3 بچیوں کی منگلوار کو موت ہو گئی. سبکا 2 سال کی تھی, پارول 4 سال کی اور مانسی صرف 8 سال کی. بچیوں کے پتا منگل سنگھ کہاں ہیں, کب آئیں گے کسی کو نہیں پتا. بچیوں کی ماں بینا ہے جو کچھ بھی نہیں بولتی, لوگوں نے اسے پاگل گھوشت کر دیا ہے. منگل سنگھ کے دوست نارائن یادو پیشے سے رسوئیاں ہیں. بیتے شنیوار کو وہی اپنے دوست اور اس کے پریوار کو اپنے ساتھ منڈاولی کی اس کھولی میں لے کر آئے تھے. وہ کہتے ہیں کہ منگل سنگھ کا رکشہ چوری ہو گیا تھا اور ان کے پاس اپنے مکان مالک کو دینے کے لیے پیسے نہیں تھے اور کمانے کا اب کوئی ذریعہ نہیں بچا تھا.
ایسا بارش کا دن تھا, اسی شنیوار کے دن سے ہی تھے, اور شنیوار کے دن سے رہنے کے بعد یہ بولے تھے کہ ہمارے پاس تو کچھ ہے نہیں, نہ پیسہ ویسا نہ کھانے کے لیے ہے. بارش ہو رہی تھی, بولا تو اپنے اپنا دوست یار ہے, اپنا بھائی ہے, تو اپنے 2-4 دن کے لیے مجھے ٹھکانا دے دے, اس کے بعد میں جو ہے ہم کمرہ کما کے آؤں گا تو کرایہ لے لوں گا.
مکان مالک کی پتنی نے بتایا کہ بچوں کو دست اور الٹی ہو رہی تھی. انہوں نے کہا بھی کہ بچوں کو ڈاکٹر کو دکھائیں, لیکن اس کے بعد یہ سب ہو گیا. چھوٹی بچیوں کی ان موت سے دلی کے راجنیتک پٹل پر آروپ پرتیاروپ کا دور شروع ہو گیا ہے, کیونکہ پوسٹ مارٹم کی رپورٹ میں بتایا گیا ہے کہ بچوں کے پیٹ میں ان نہیں تھا. دلی بھارتی جنتا پارٹی کے نیتا منوج تیواری نے اس کے لیے دلی کے مکھیہ منتری اروند کیجریوال کو گھیرنے کی کوشش کی ہے.
پھر بھی ہم کہتے ہیں بھیا اروند کیجریوال آؤ اپنی آنکھوں سے دیکھو, ابھی تک ان کو آنا چاہیے تھا, میں انتظار کر رہا ہوں کل سے کہ پہلے وہ چلے جائے دم میں آؤں.
لیکن دلی کے اپ مکھیہ منتری اور عام آدمی پارٹی کے نیتا منیش سسودیا نے بھروسہ دلایا ہے کہ پورے معاملے کی جانچ کرائی جائے گی اور 3 بچیوں کی ماں کی دیکھ بھال کا بھی انتظام کیا جائے گا.
پر جن بھی پرستھتیوں میں معصوم بچیوں کی موت ہوئی ہے, ہم 2-3 قدم لے رہے ہیں کہ ایک تو اس پریوار کی امیڈیٹ سہایتا کے لیے جو بھی راشی یہاں سے 25,000 روپے نگد ڈیزاسٹر مینجمنٹ کی طرف سے ترنت میں نے دلانے کو کہا ہے تاکہ امیڈیٹ کوئی بھی نیڈ ہو.
بی بی سی کے پاس لال بہادر شاستری اسپتال کی وہ رپورٹ ہے جس میں موت کی وجہ بھوک اور کپوشن کو بتایا گیا ہے. رکشہ چالک منگل سنگھ اور ان کے 3 بچوں کو اپنے گھر میں شرن دینے والے نارائن یادو نے بی بی سی کو بتایا کہ ان کے پاس کھانے کو پیسے نہیں تھے.
نہیں, ان کے اندر مطلب کھانا نہیں رہا ہوگا, اور پہلے سے کھانے سے ٹوٹے ہوئے بچے تھے, دوائی ووائی کے پیسے کبھی کبھی نہیں ہوتے تھے, وہ پریشان ہو جاتا تھا کہ جو ابھی بھی جا کے اگر آپ وہاں مکان مالکوں سے پوچھو گے تو اس کے قرضے ہی نکلے گا.
جس کمرے میں بچیوں کی موت ہوئی وہاں محض ایک چھوٹا سا روشن دان ہے. کمرے میں نارائن اور بینا کے علاوہ ایک مہیلا پولیس تھی اور باہر پولیس والوں کے ساتھ 50 کی بھیڑ. اندر موجود لوگ دم گھٹنے سے نہ مرے اس لیے پولیس گھڑی گھڑی ذرا سا دروازہ کھولتی اور پھر بند کر دیتی. اب یہ جانچ کا وشے ہے کہ ان 3 چھوٹی بچیوں کی موت واقعی بھوک سے ہوئی یا بیماری سے. لیکن اتنا طے ہے کہ چکا چون بھری دیش کی راجدھانی میں ایک رکشے والا اپنے بچوں کا پالن پوشن صحیح ڈھنگ سے نہیں کر پایا, کیونکہ ان کی کمائی کا ایک ماتر ذریعہ یعنی رکشہ چوری ہو گیا تھا. بھومیکا رائے, بی بی سی دلی.
آج وقت کم ہے اس لیے کھیل کے سماچار ہم آپ کو نہیں سنوا پا رہے ہیں. کارکرم کی سماپتی سے پہلے مکھیہ سماچار ایک بار پھر سنیے آدرش راٹھور سے.
समाचार। पाकिस्तान के पूर्व क्रिकेटर इमरान खान ने आम चुनावों में जीत का दावा किया है, हालांकि उनके विरोधियों का कहना है कि चुनाव के नतीजों में धांधली हुई है। सीरिया, इराक और यमन में ईरान के मुख्य सैन्य अधिकारी माने जाने वाले कसीम सुलेमानी ने अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप को चेताया है कि अगर अमरीका ईरान पर हमला करता है तो वो तैयार हैं। सीरिया का स्वेदा प्रांत इस्लामिक स्टेट के हमलों में कल 250 लोगों के मारे जाने का शोक मना रहा है। अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप और यूरोपीय आयोग के अध्यक्ष के बीच हुए समझौते का चीन ने स्वागत किया है। बीबीसी समाचार।
दिन भर में आज इतना ही। आपसे हमारी अगली मुलाकात कल सुबह 6:30 बजे नमस्कार भारत में होगी। कार्यक्रम को आप तक पहुंचाया राजेश चौहान ने और फेसबुक पर इसे आप तक पहुंचाया अभिमन्यु साहा ने। कुलदीप मिश्र को अनुमति दीजिए। नमस्कार।